الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين افکار شہین مطہری رحمت اللہ علیہ کے ذیل میں آپ کی خدمت میں معاشرہ اور اس کے عناصر اور اس کے احکام ذکر کیے جا رہے تھے. معاشرہ کے اس کا تعلق جہان بینی کے موضوعات سے ہے, اور یہ پہلے عرض کیا کہ انسان اپنی زندگی میں جہان کے بارے میں جو نظریہ اختیار کرے گا, عقائد اور انسان کی عملی زندگی میں وہ نظریات اثر انداز ہوتے ہیں. اس کی ایک چھوٹی سی مثال آپ کو بیان کر کے آگے چلتے ہیں, کیونکہ اصل موضوع کی پر داخل ہو کے اس کی اوپر ہی گفتگو کی جائے تاکہ اس کی اہمیت کا اندازہ ہو. وہ شخص کہ جس کی نظر میں آخرت کا جہان نہیں ہے, کیونکہ جہان جب ہم کہتے ہیں جہان کی شناخت, جہان بینی یا جہان کے بارے میں افکار اور نظریات, تو سوال یہ پیدا ہوتا ہے اس دنیا کے ماورا یا اس دنیا کے بعد کوئی اور جہان ہمارے لیے ہے یا نہیں. اب جو شخص نہیں قائل کہ اگلا جہان ہے, وہ اگلے جہان کے لیے عمل انجام دے گا کبھی؟ کبھی وہ اس بات کے اوپر اس دنیا میں سختیاں اٹھائے گا کہ اگلے جہان میں راحت سا ہو؟ جیسے جہاد کے بارے میں روایات آتی ہیں یا آیات آتی ہیں کہ وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا, کہ تم گمان نہ کرو جو اللہ کی راہ میں مارے جاتے ہیں انہیں مردہ گمان نہ کرو, بل احیاء ان. یہ بل احیاء ان کہاں پر ہے؟ عند ربهم يرزقون, اپنے رب کے پاس رزق پا رہے ہیں. اب کسی کو نہ اگلے جہان کا اعتقاد ہو تو وہ اس آیت کے مطابق جہاد کو ایک فضیلت قرار دے گا. عذاب نے ملاحظہ فرمایا کہ جہانوں کے بارے میں انسانی نظریات اس کے عمل کے اوپر بہت گہرا اثر ڈالتے ہیں. اگر کسی کی جہانوں کے بارے میں منظم معلومات نہیں ہے اور فکر کے مرحلے پہ پہنچی ہوئی معلومات نہیں ہے, یعنی فکر اور عقیدہ نہیں ہے اس کا, تو اس کے اعمال, وہ جس طرح ادھر مشرکین ملحدین تھے, وہ اس کے بعد والی دنیا کا انکار کرتے تھے, اور اس انکار کی وجہ سے ان کے اعمال کی نوعیت خاص انداز کی ہوتی تھی. مسلمان وہ اگلے جہان کے اوپر اعتقاد رکھتے ہیں, اس لیے ان کے اعمال کی نوعیت بالکل جدا ہوتی ہے. وہ صدقہ دینا فضیلت سمجھتے ہیں, جہاد میں اپنی جان دینا فضیلت سمجھتے ہیں. کیوں؟ کیونکہ اگلا جہان اس سے آباد ہوتا ہے. لہذا نظریات مختلف ہو جائیں تو اعمال مختلف ہو جاتے ہیں. اسی طرح انسانی معاشرہ ہے. انسانی سوسائٹی اور انسانی معاشرے کے بارے میں مختلف نظریات مختلف اعمال کا سبب بن جاتے ہیں. اس لیے اگر معاشرے کے بارے میں عقیدہ صحیح نہیں ہے, یا جس کو ہم نظریہ کہتے ہیں یا آئیڈیالوجی کہتے ہیں, اگر نظریہ صحیح نہیں ہے تو ہمارے اعمال بھی صحیح نہیں ہو سکتے. یہ توقع رکھنا بیکار ہے کہ انسان فقط وہ رٹہ لگا لے کہ جو ابتدائی طور پہ ہماری دینی کتابوں میں اصول دین کے نام سے آتا ہے تو اس نے اعتقاد یا عقائد یاد کر لیے. مطلب یہ کہ اللہ سبحانہ وتعالیٰ کی صفات ثبوتی ہیں, سلبیاں ہیں. صفات ثبوتیہ جو ہیں عین ذات یا صفات ذاتی میں یا صفات فعلی میں تقسیم ہوتی ہیں. صفات فعلی یہ ہیں, ذاتی یہ ہیں, ختم بات. فروع دین میں 10 فروع دین کے نام, نماز, روزہ, حج, زکوٰۃ, خم, جہاد یا اس طرح سے امر بالمعروف نہی منکر وغیرہ یاد کر لے کافی. اس سے تو آپ دیکھیں گے کوئی اس کی زندگی میں فرق نہیں پڑتا. جیسے آج کل آپ اس دنیا میں یہ سوال ابھرا ہوا دیکھتے ہیں کہ آخر کیا فرق ہے مسلمانوں میں اور یہ جو غیر مسلم ہیں. بلکہ غیر مسلم تو بہتر نظر آتے ہیں, جھوٹ نہیں بولتے, فلاں فلاں نہیں کرتے, مسلمان تو یہ سارے کے سارے امور بھی انجام دیتے ہیں. اس کی بنیادی وجہ یہ ہے کہ مسلمان کا اسلام اس کی زبان پر ہے, اندر کے نظریات اور اندر کے اعتقادات وہی غیر اسلامی ہیں. اور کیوں غیر اسلامی ہیں؟ کیونکہ جو جہان بینی سے مربوط ہیں نظریات اور افکار, اس نے اس کے متعلق کوئی فکر اختیار ہی نہیں کی. جب اس نے قرآن اور اہل بیت علیہ السلام کی روایات کی روشنی میں فکر اختیار نہیں کی کائنات کے بارے میں، کائنات کے خالق کے بارے میں، انسان اور انسانی معاشروں کے بارے میں، تو جب یہ والا حصہ خالی رہا تو اس کی تاثیر اس کے دیگر اعمال پہ بھی واضح طور پہ پڑی۔ کیونکہ جب اگر ایک الہی عقیدہ یا الہی فکر ہماری مثلا معاشرے کے بارے میں موجود نہیں ہے، تو ایسا تو نہیں ہے نا کہ معاشرے کے بارے میں کوئی فکر موجود نہ ہو، پھر حتماً و حتماً وہ فکر موجود ہوگی جو معاشرے نے ہمیں پڑھائی ہے۔ معاشرے کی تعلیم تو لاشعوری تعلیم ہوتی ہے، پلتا بڑھتا ہے تو سیکھ جاتا ہے۔ مثلا آج ایک شخص دوسرے شخص کی مہمان نوازی کرتا ہے تو وہ ایک خاص انداز اپناتا ہے یا نہیں اپناتا؟ وہ کس نے اسے سکھایا؟ اس نے معاشرے میں دیکھ دیکھ کے سیکھا، معاشرے کی تعلیم کی وجہ سے سیکھا، یا کسی نے آ کے یہ والا انداز اسے سکھایا؟ عموماً کیا ہم دیکھتے ہیں، معاشرے میں رہنے کی وجہ سے معاشرے نے یہ اسے تعلیم دیا ہے۔ اسی طریقے سے بقیہ اعتقادات بھی، دیکھو زندگی کے بارے میں معاشرے نے پہلے سے پڑھایا ہے انسان کو، وہ زندگی کیا ہے؟ خود غرضی کا نام ہے، اپنی لذات لینے کا نام ہے، اپنے آرام اور سکون کا نام ہے۔ مثلا آپ اس سے اندازہ لگا سکتے ہیں، واقعی یہ تفکر ہمیں اجتماعی دنیا کے اندر اگر ہم آنکھیں کھولیں بہت بڑے پیمانے پہ یہ والی چیزیں نظر آتی ہیں۔ مثلا ایک جگہ پہ 50 بندے ہیں اور وہاں پہ ان کو ایک ہال میں اب سلانے کے لیے لایا گیا ہے، تو وہاں پہ بندے جو جگہوں کا انتخاب کرتے ہیں اس سے پتہ لگ جاتا ہے اس کی تفکر کیا ہے۔ اگر کوئی سب سے بہترین جگہ اپنے لیے تلاش کر کے فوراً اس جگہ پہ اپنے بستر کا اہتمام کرتا ہے تو اس سے پتہ لگ جاتا ہے کہ یہ در حقیقت اسلامی نظریات نہیں رکھتا اجتماعی زندگی کے بارے میں، معاشرے کے بارے میں، اسلامی تفکرات اور اسلامی اعتقادات سے آگاہ نہیں ہے، یہ ایک سیکولر انسان کی طرح سوچتا ہے، یعنی جسے ملحد کہتے ہیں، جو اللہ پہ عقیدہ نہ رکھتا ہو، اس حوالے سے اس کی سوچ اور فکر اس سے ملتی ہے۔ اور وہ سوچ اور فکر کیا ہے؟ دیکھو مفاد فقط حاصل کرو، تمہیں کیا کہ دوسرے کیا کرتے ہیں، اس لیے جو تمہارے لیے سب سے بہترین چیز اور بہترین جگہ جا کے اسے فوراً مان لو۔ جبکہ دین اسلام ہمیں کیا یہ درس دیتا، کیا اسلامی تعلیمات یہ درس دیتی، یا اسلامی تعلیمات یہ درس دیتی کہ اچھی جگہ اپنے بھائی کو دے دو اور تم اللہ کی خاطر وہاں پہ صبر اور ایثار دکھاؤ؟ کیا ہے اس میں درس دین اسلام کا؟ جب وہ دین اسلام کا یہ سبق نہیں پڑھتا، اس کے وجود میں یہ دکھائی نہیں دیتا، پتہ لگ جاتا کہ یہ کس راہ کے اوپر ہے، دینی اعتقادات میں اس کے خلل ہے، افکار میں خلل ہے، افکار میں خلل کی وجہ سے عمل میں اس کے خلل ہے۔ اسی طرح سے ایک فرد ہے، کھانے کی چیزیں محدود ہیں، بندے زیادہ ہیں، وہ اگر جس طرح سے ایک حیوان کھاتا ہے بے فکر ہو کے کھا لے اور اصلاً دوسروں کا ایک ذرہ احساس اس کے وجود کے اوپر آشکار نہ ہو، اس سے پتہ لگ جاتا ہے سیکولر اور ملحد فکر کا مالک ہے۔ اگر الہی اعتقادات رکھتا اور معاشرے کے اسلامی عقائد سے وہ واقف ہوتا تو وہ اپنے ہمسائے کا خیال رکھتا، اس لیے وہ، بلکہ یہ تو نوحے بھی بنائے گئے جناب سیدہ سلام اللہ علیہا پہ کہ الجار ثم الدار، باقاعدہ نوحے بنائے ہوئے کہ پہلے پڑوسی ہے پھر گھر کا حق ہے۔ یہ الہی شخصیات ہیں، جناب سیدہ سے جس کا ایک قلبی تعلق ہو وہ یہی کہے گا الجار ثم الدار، پہلے پڑوسی پھر گھر۔ لیکن اگر سیکولر ہو تو وہ سب سے پہلے اپنی چار دیواری کھینچے گا، اپنی ذات کے بارے میں سوچے گا اور اسے باہر ہی نہیں آ سکے گا۔ لہذا یہ سارے کے سارے اثرات ان جگہوں پہ رونما ہوتے ہیں۔ یہ صرف اہمیت کی خاطر آپ کو چند مثالیں دیں کہ ایک معاشرے اس کے مطابق ہی ڈھل جاتے ہیں، کہ اگر معاشروں کے اندر بسنے والے لوگ انہوں نے الہی افکار اور نظریات اختیار نہ کیے تو معاشرے کے تعلیم دیے ہوئے فاسد نظریات وہ اس کے حقیقی عقائد بن جائیں گے۔ وہ زبان سے کوئی بھی نعرے لگاتا رہے، وہ آیات پڑھے، روایات پڑھے، فرق نہیں پڑتا، اس کے دل کی اندر کی جو زندگی ہے یا دل کی اندر کی حالت تاریک ہے، اندھیرا ہے اس کے وجود کے اندر، اور وہ اندھیرا اس کے عمل سے ظاہر ہو رہا ہے۔ اس لیے عمل افکار کی طرف رہنمائی کرتا ہے۔ جیسے ابھی ایک مسئلہ آپ کی خدمت میں पहले भी अर्ज़ किया कि ये ताफ्तान बॉर्डर के ऊपर करंटीना किया हुआ है ज़ायरीन को। अब ज़ायरीन के लिए ये वाला एहतमाम करना पूरे मुल्क की सालमियत के लिए ज़रूरी है या नहीं है? बिला शक व शुबा ज़रूरी है। वहाँ पर अगर ना उस जगह पर एहतमाम करें तो एक ख़दशा है कि एक वबाई बीमारी वायरस व कोरोना हर जगह फैल सकता है। सिर्फ उस जगह पे भी नहीं, कहीं और बकिया भी इसी तरह से तबकात के ऊपर ये काम करना चाहिए जो बाहर के ममालिक से आते हैं और ऐसे आफतज़ादा माशरे से आ रहे हैं जो इन अमराज से आफतज़ादा हुआ। सवाल ये कि ये जो मज़लूमियत की अब दास्तानें दिखाते हैं, अगरचे हुकूमत के अपने एक वज़ाइफ़ हैं बिला शक व शुबा, क़ुरान रवायात खुसूसन नहज बलागा उसमें इमाम अली अलैहिस्सलाम के फरामीन है कि हाकिम का वजीफ़ा है, इसी तरह रईयत और अवामुन्नास का वजीफ़ा है। अगर वो वज़ाइफ़ अदा ना किए जाएँ तो न अमन व अमान माशरे में आएगा, ना अदल व इंसाफ़ वहाँ पर कायम होगा, ना वहाँ पर कोई तरक्की वगैरह जन्म ले सकेगी। लेकिन अगर हाकिम अपना वजीफ़ा अंजाम दे और रईयत और अवामुन्नास अपना वजीफ़ा अंजाम दें, इलाके पुरअमन हो जाएंगे, रास्ते पुरअमन हो जाएंगे, अदल व इंसाफ़ वहाँ पर क़याम करेगा, रहमतें और बरकतें अल्लाह की तरफ से आ जाएंगी। ये अपनी जगह बातें मौजूद हैं, लेकिन हम अब आएँ दूसरी तरफ कि एक जगह बनाई जाती है और वहाँ पे हम एक वीडियो बनाते हैं और वो पक्ष करते हैं हर जगह और मज़लूमियत की एक दास्तान, कचरे का ढेर दिखाते हैं, कसम पुर्सी में लोगों को रहते हुए दिखाते हैं। यहाँ पे सवाल ये पैदा होता है कि क्या उस जगह पे जो गंद फैला हुआ है वो बाहर से इधर अंडेला गया है या उन्हीं लोगों का है? यानी जो बंदा एक पानी की बोतल पीता है वो पीने के बाद उस जगह को रखने के बाद उठा नहीं सकता? क्या कोई बंदा वहाँ पे सफाई नहीं कर सकता? क्या वहाँ पे उन्हें मुनज़्ज़म करने की कोशिशें नहीं की जा सकती? दर हकीकत ये नक्स है कि अगर 1000-2000 बंदे हैं वो सब के सब एक तरह से सोच रहे हैं और उनमें एक फ़र्द भी ऐसा नहीं है कि जो उस जगह पर उन लोगों को मुनज़्ज़म करने के लिए कोई वहाँ पर इकदाम करे, वो वहाँ पे ये मुतालबा करे कि यार ला तो कोई साजो सामान, हम यहाँ पे बाथरूम ख़ुद बनाएं। आखिर इलाकों में लोग बनाते ही हैं, सारों के बाथरूम शहरी ज़िंदगी की मानने तो नहीं होंगे, बहुत सारे दही इलाकों के लोग होंगे जानते हैं कि किस तरह से वहाँ पे बाथरूम बनाए जा सकते हैं, कुएँ खोदे जा सकते हैं। यानी वहाँ पर लोग ख़ुद अपने तौर पर काम करने पर किसी ने पाबंदी लगाई हुई है, चूल्हे पड़े हुए हैं, सिलेंडर पड़े हुए हैं, खेमे लगे हुए हैं, ख़वातीन भी मौजूद हैं, बच्चे भी हैं, बड़े भी हैं। क्या बच्चों के खेल के लिए कोई एक कोने पे जगह नहीं बनाई जा सकती? क्या वहाँ पे कोई ऐसा फ़र्द नहीं है जो बच्चों के लिए वहाँ पे भाग दौड़ की कोशिश करे? क्या कोई फ़र्द ऐसा नहीं है कि वहाँ पर किसी को पढ़ाने के लिए कोई छोटा सा स्कूल कायम कर ले? फिर पाकिस्तान की NGOs कहाँ मर गईं, कहाँ चली गईं? तो जगह जगह पर जाके काम करती हैं, कोई NGO उधर नहीं पहुँच सकती और वहाँ पर खिदमात दें? इसी तरह दीनी तबका है, कहाँ चला गया वो? यही हालात ईरान के अंदर भी हैं, लेकिन यहाँ पे किस कदर बड़ी तादाद है कि जो रज़ाकाराना तौर पे अपनी खिदमात दे रही हैं, रज़ाकाराना तौर पे। इन्होंने इस वक्त जो आदाद व शुमार लिखे हैं उसमें से तकरीबन 8 मिलियन अफराद हैं, 8 मिलियन अफराद उन्होंने अपने नाम दर्ज कराए हैं कि हम रज़ाकाराना तौर पर हाजिर हैं। इस वक्त उलमा तुल्लाब वही ये मास्क बना रहे हैं, एक करंटीना में कोरोना का मरीज़ आ जाए उसके लिए वो क्या करेंगे? दवा तो है नहीं, अब कैसे उसकी खिदमत करें? वहाँ पे किसी ने उसे पानी पहुँचाना है, किसी ने खाना पहुँचाना है, किसी ने उसके गले को बार बार तर रखना है ताकि खुश्क ना हो, इसी तरह उसके वाशरूम और बाथरूम के मसाइल हैं, बूढ़े हैं तो वो तो बाथरूम ही नहीं जा सकते, किसने उनकी तब्दील करने हैं कपड़े, लिबास किसने तब्दील करना है? उलमा ने अपने आप को पेश किया कि हम हैं कि जो इन बूढ़ों की खिदमत करेंगे, वो जाके उन बूढ़ों के कपड़े और लिबास और पैंपर वगैरह तब्दील कर रहे हैं। ख़वातीन हैं शबो रोज़ एक करके खाने बना के इन हस्पतालों में भेज रहे हैं। लिहाजा आपने देखा इसी तरीके से ये जंगी हालात जब यहाँ पर थे उन्हीं जंगी खितों में आप जाके देखें, उन्होंने उसे दर्शगाह भी बनाया, उधर उन्होंने खुद बाथरूम भी बनाए, खुद उन्होंने उस जगह पे रहने की जगह भी बनाई, उधर किचन भी अलग से उन्होंने बनाए। आखिर हम लोगों के कोई हाथ टूटे हुए हैं कि हम कुछ कर ही नहीं सकते? لہذا یہ تفکر ایک اجتماعی تفکر نہ ہونے کے نقصانات ہیں، ایک رضاکارانہ طور پہ اپنی خدمات نہ دینے کے نقصانات ہیں۔ ادھر تو وہ ماسک بنا بنا کے لوگوں کو دینے کے لیے پاکستانی آمادہ ہو جاتے ہیں، آخر کیوں اس جگہ پہ پہنچنے کے لیے پاکستانی آمادہ نہیں ہے؟ یہ ابھی زائرین انشاءاللہ آئیں گے اربعین کے لیے، تب بھی آپ یہی حالات ملاحظہ کریں گے، یعنی پاکستانی خود اپنے زائرین کے لیے خدمت دینے کے لیے قدم نہیں اٹھاتا۔ ہم پچھلے 3-4 سال سے اس عمل کو انجام دیتے ہوئے دیکھ رہے ہیں، یہ خود ہم سارے کے سارے ہی خدمات انجام دینے کے لیے پہنچتے ہیں، تو کیا مشکلات وہاں پہ ہمیں کوئی پاکستانی نظر آتے ہیں؟ ابھی الحمدللہ بہتر سے بہتر کر رہے ہیں، لیکن کس سے توقع ہے؟ ایرانی ہی آ کے یہ کام کرے، آخر کیوں؟ لہذا یہ بات ہمیں پتہ لگی کہ اصل مسئلہ تفکر کا ہے پیچھے، کہ انسان کو اللہ تعالیٰ نے بے پناہ صلاحیتیں دی ہیں، وہ اگر دنیا نہیں اللہ کی خاطر یہ کام کرے سکون سے رہے گا، کوئی اس کے احسان کو مانے نہ مانے۔ ابھی ہمارے اوپر کوئی ایک بندہ احسان پہ احسان کرتا رہے، اب ہم نے اس کی بات نہیں مانی، اس نے اگر اللہ کی خاطر کیا ہے تو اسے کوئی پریشانی نہیں ہوگی، کہ تمہاری خاطر تو کیا نہیں تھا، اگر نہیں مانو گے چلے جاؤ گے، نظر انداز کر دو گے، کچھ بھی نہیں ہوگا، وہ تو خدا کی خاطر۔ کہ ہم تو یہ نطعم لوجہ اللہ، اللہ وجہ الہی ہم نے یہ تمہیں اطعام کیا، لیکن یہاں پہ ایک مسئلہ آئے گا کہ اگر بندوں میں لاپرواہی آئے، غفلت آئے، سب کا نقصان ہے، وہ روتے رہیں گے ویڈیو بناتے ہوئے، وہ اپنوں ہی کے کھانے والی چیزیں ہیں، وہ خود اٹھانے کے قابل نہیں، واقعی اتنی ضعیف قوم تو کہیں نہیں دیکھی ہوگی کہ خود وہ بوتل سے پانی پیتے ہیں، رکھتے ہیں، کھانا کھاتے ہیں، ڈبے رکھتے ہیں، اب تقاضا کرتے ہیں کوئی اور آ کے اٹھائے، یعنی کیوں اتنی کمزوری، کیوں اتنا ضعف؟ بہت قابل حیرت چیزیں ہیں یہ، کہ اللہ تعالیٰ نے جب صلاحیت دی ہے اس صلاحیت کو بروئے کار لایا جائے، اس کو وہاں پہ انسان اختیار کرے۔ سوسائٹی بنانا کوئی ایسی چیز نہیں ہے، اگر کافر بنا سکتا ہے تو مسلمان کو اللہ نے عقل نہیں دی، یا مسلمان کے پاس تو معلومات کا خزانہ زیادہ ہیں، طہارت نجاست کے مسائل تو کافر کے پاس نہیں ہیں، وہ تو اللہ تعالیٰ نے مسلمان کے ہاتھ میں موجود ہیں، یہ اللہ کی رحمتیں ہیں۔ یہ غفلت کی زندگی اصل میں بتاتی ہے، یہ سستی، یہ کاہلی، یہ چیخنا چلانا، یہ بیجا شکوہ شکایت کرنا، یہ بات بتاتا ہے کہ اندر سے وجود جو ہے الہی نظریات سے خالی ہے، الہی نظریات سے خالی، اور پورے معاشرے کا، یہ صرف ایک جگہ کے لوگ نہیں، کیونکہ وہ لوگ اسی معاشرے سے ہیں، معاشرے کا جو حکم ہے وہ انہی پہ لگتا ہے، اور ان کا حکم معاشرے پہ لگتا ہے، کیونکہ اگر یہ مشکل میں ہوتے اور معاشرہ سکون سے اپنے گھروں میں سو رہا ہے تو یہ اسی معاشرے کا ہے، یعنی یہ پورے کے پورے معاشرے میں خود غرضی ہے، پورے کے پورے معاشرے میں یہ غفلت اور سستی پائی جاتی ہے۔ یہ الہی نظریات اور اعتقادات نہ ہونے کے نقصانات ہیں، لہذا ضروری ہے کہ یہ والے موضوعات کو ہم پڑھیں، سمجھیں۔ یہاں پہ آئیں، اب اپنی بحث کی طرف منتقل ہوں، اور یہ جو اجتماعی کرائسز آتے ہیں ان میں انہی مباحث کا بہت بڑا دخل ہے، بہت بڑا دخل ہے، وہ پھر اکیلے کو نہیں سوچتا، وہ اپنی ایک اجتماعی زندگی کا تصور لاتے ہوئے سوچتا ہے، وہ اجتماعی زندگی کے مطابق اپنے آپ کو دیکھتا ہے، نہ کہ انفرادی زندگی کے حوالے سے۔ جو انفرادی زندگی کے حوالے سے دیکھتا ہے جن معاشروں میں بھی، وہ اپنا نقصان تو کرتا ہی کرتا ہے، معاشرے پہ ایک ضرب اور زد لگاتا ہے۔ شیخ مطہری رحمۃ اللہ علیہ نے یہ مسئلہ پہلے اٹھایا کہ قبل اس کے کہ ہم معاشرے کی تعریف میں اور اس کے حوالے سے دیگر نظریات میں داخل ہو، آیا معاشرہ جو ہے کوئی ایک حقیقی چیز ہے یا ایک اعتباری چیز ہے؟ ادھر اعتباری سے مراد فرضی چیز نہیں ہے، بعض اوقات ایک شے فرضی ہوتی ہے، البتہ اس کے ذیل میں ہم انشاءاللہ بقیہ نظریات بھی مطالعہ کریں گے۔ آیا معاشرہ ایک فرضی ادھر، کیونکہ فرضی چیز تو نہیں ہے، یہ تو ابھی ہم ایک طرف رکھ رہے ہیں، آیا حقیقت رکھتا ہے یا اعتباری ہے؟ حقیقت سے ہم نے یہ مراد لی تھی کہ ایک مرکب حقیقی ہوتا ہے، مرکب حقیقی یہ ہوتا ہے کہ ایک جز دوسرے جز سے جب ملتا ہے تو دونوں ایک دوسرے پر اثر انداز ہوتے ہیں، اور اثر انداز ہونے کے نتیجے میں ایک تیسری چیز ہمارے ہاتھ میں آتی ہے، بس یہ مہم چیز ہے، کہ اس کو کہتے ہیں ترکیب حقیقی اور اس میں اجزاء کے درمیان وحدت حقیقی پائی جاتی ہے. آیا معاشرے کے اندر جو افراد ہیں وہ افراد اس طریقے سے ایک دوسرے کے ساتھ ربط رکھتے ہیں کہ ان میں وحدت حقیقی ہو اور ایک دوسرے پہ اثر انداز ہونے کی وجہ سے ایک تیسری شے کو جنم دے رہے ہیں؟ اس صورت میں ہم کہیں گے کہ معاشرہ ایک حقیقت رکھتا ہے اور اس کے اجزاء افراد ہیں، اور افراد کا آپس میں معاملہ کرنا، ایک دوسرے سے تعلق اور روابط قائم کرنا اور ایک دوسرے کے ساتھ معاملات قائم کر کے مختلف اعمال کو انجام دینا، یہ ایک جز کا دوسرے جز پہ اثر انداز ہونا ہے، اور اس اثر انداز ہونے کے نتیجے میں ایک تیسری چیز بنام معاشرہ ہمارے سامنے آتی ہے. اسے کہتے ہیں مرکب حقیقی. اس کے مقابلے میں مرکب غیر حقیقی جسے اعتباری بھی کہتے ہیں. اعتباری سے مراد یہ ہے کہ اجزاء ظاہری طور پہ ہمیں ایک جگہ منظم دکھائی دیں. اجزاء کیا ہیں؟ ظاہراً منظم ایک جگہ بھی دکھائی دیتے ہیں، لیکن اگر ہم دقت کریں تو وہ اجزاء ایک دوسرے کے اوپر کوئی اثر نہیں ڈال رہے، اور جب ایک دوسرے پہ اثر نہیں ڈال رہے تو اس کے نتیجے میں ایک تیسری شے ہمارے سامنے نہیں آ رہی. مثال کے طور پہ مرکب حقیقی کی ایک مثال پانی کی دی تھی آپ کی خدمت میں. ہائیڈروجن ایک ایلیمنٹ ہے اور ایک ہمارے پاس آکسیجن ہے. یہ دو جب آپس میں ملتے ہیں تو ایک دوسرے پہ اثر انداز ہو کے ایک تیسری چیز بے نام پانی ہمارے سامنے رکھ دیتے ہیں، یعنی بس اس کو کہیں گے یہ جو ایک جز کا دوسرے جز کے اوپر اثر ہوا اور اس اثر کے نتیجے میں ایک تیسری چیز ہمارے سامنے آئی، اس تیسری چیز کے اجزاء کو کیا کہیں گے؟ مرکب حقیقی. یا اس تیسری چیز پانی کو ہم مرکب حقیقی نام دیں گے، اور پانی کے اجزاء کے درمیان جو تعلق ہے اسے ہم کیا کہیں گے؟ وحدت حقیقی. اچھا اسی طریقے سے آ جائیں اعتباری کی طرف، کہ جس طرح سے فوج میں ایک لشکر ہوتا ہے، اب وہ لشکر کھڑا ہے، صفیں ایک دوسرے سے جڑی ہوئی ہیں، صحیح؟ دور سے دیکھیں تو ایک مربع صورت میں سارے منظم کھڑے دکھائی دیتے ہیں یا نہیں، اور ایک مجموعہ ہمارے سامنے افراد کا آتا ہے یا نہیں آتا. یہ جو مجموعہ ہے ان کے اجزاء ایک دوسرے سے کیا ایسے جڑے ہیں کہ ایک دوسرے پہ اور دوسرا پہلے کے اوپر اثر انداز ہو رہا ہے؟ ایسا نہیں ہے. یعنی یہ ایک دوسرے پہ اثر انداز ہو کے ایک تیسری شے کو جنم نہیں دے رہے. بس اس کو کہتے ہیں اعتباری. یہاں پہ بھی ترکیب ہے، لیکن یہ ترکیب غیر حقیقی ہے، اور اس کے اجزاء کے درمیان بھی وحدت حقیقی نہیں پائی جاتی، بلکہ ان کے اجزاء کے درمیان وحدت اعتباری پائی جاتی ہے. ہم نے اعتبار کیا کہ یہ ایک ہیں، ہم نے اعتبار کیا کہ یہ مجموعہ ایک مجموعہ ہے. اگر یہ اعتبار نہ ہوتا تو کوئی ایک تیسری چیز ہمارے سامنے نہیں آ رہی. معاشرہ آیا مرکب حقیقی ہے یا مرکب اعتباری ہے؟ یہ سوال ہم نے اٹھایا تھا. آیا معاشرے کے جو اجزاء ہیں افراد وہ ایک دوسرے پہ ایسا اثر انداز ہوتے ہیں کہ اس کے نتیجے میں بنام معاشرہ ایک تیسری چیز سامنے آ جاتی ہے، یا ایسا نہیں ہے کہ ایک جگہ پہ لوگوں کے گھر ہیں اور لوگ وہاں پہ ایک دوسرے کے ساتھ رہ رہے ہیں اور کچھ اعمال، رسومات، عادات، اخلاق، آداب ادھر جنم لے جاتے ہیں تو وہ دیکھنے میں ایک لگتے ہیں، اندر جائیں تو سارے جدا جدا ہیں ایک دوسرے کے ساتھ؟ اس صورت میں کہیں گے کہ یہ مرکب اعتباری ہے. شہید یہاں پہ جس نظریے کو قبول فرماتے ہیں، اور علامہ طباطبائی رحمۃ اللہ علیہ کی تبعیت میں انہوں نے اس چیز کو، کیونکہ شہید مطہر رحمۃ اللہ علیہ حقیقت میں علامہ طباطبائی کے شارع ہیں، جیسا کہ ادھر بزرگ بعض علماء صراحت کے ساتھ یہ بیان بھی کرتے ہیں، علامہ طباطبائی رحمۃ اللہ علیہ نے المیزان میں اس موضوع پہ تفصیلی گفتگو کی ہے، اور اسی کے نکات کو شہید مطہری رحمۃ اللہ علیہ نے تفصیلاً ادھر ذکر کیا ہے. لہذا علامہ طباطبائی اور شہید مطہری کے ان نظریات میں یہ دونوں ہمیشہ متفق ہمیں نظر آتے ہیں. علامہ طباطبائی یا شہید مطہری یہ اس بات کے قائل ہیں کہ معاشرہ مرکب حقیقی ہے، وحدت حقیقی اجزاء میں رکھتا ہے، یعنی افراد ایک دوسرے سے ایک تعلق قائم کرنے کے بعد ایک شے جدید کو وجود دے رہے ہیں، اور شے جدید کا نام کیا ہے؟ معاشرہ. لہذا معاشرہ جو ہے وہ ان اجزاء کے اثر و تاثیر کا نام ہے کہ جو افراد کے درمیان جنم لیتی ہے. اس کا نتیجہ یہ نکلے گا، اب اس سوال کو ہم آ کے ایک اور طرح سے دیکھتے ہیں. آیا معاشرہ معاشرہ حقیقت رکھتا ہے یا فرد؟ کیونکہ معاشرے کے اجزاء کیا ہیں؟ پانی کے اجزاء تو ہائیڈروجن، کاربن اور آکسیجن ہیں، ہائیڈروجن اور آکسیجن. سوال یہ پیدا ہوتا ہے کہ معاشرے کے اجزاء کیا ہیں؟ معاشرے کے اجزاء افراد ہیں، درست؟ ادھر سوال یہ پیدا ہوتا ہے کہ آیا فرد حقیقت رکھتا ہے یا معاشرہ حقیقت رکھتا ہے یا دونوں حقیقت رکھتے ہیں؟ کتنی صورتیں ہو گئی ہمارے پاس؟ تین. آیا فرد حقیقت رکھتا ہے؟ اگر ہم کہیں گے فرد حقیقت رکھتا ہے تو اس کا مقابل کیا؟ معاشرہ حقیقت نہیں رکھتا. اگر ہم کہیں کہ معاشرہ اصالت اور حقیقت رکھتا ہے تو اس کا یہ مطلب ہوگا کہ فرد اصالت اور حقیقت نہیں رکھتا. یا تیسری صورت ہے کہ دونوں اصالت اور حقیقت رکھتے ہیں، فرد اپنی جگہ پہ حقیقت رکھتا ہے اور معاشرہ اپنی جگہ پہ حقیقت رکھتا ہے. ان میں سے جو شہید رحمۃ اللہ علیہ کا نظریہ وہ تیسرا بنتا ہے، وہ اس بات کے قائل ہیں فرد بھی اپنی جگہ پہ حقیقت رکھتا ہے ایک جز کے طور پہ، اور فرد کے ساتھ ساتھ معاشرہ بھی ایک حقیقت رکھتا ہے. اس بات کا کیا مطلب ہے؟ اس کو ابھی ہم ایک اور پیرائے میں اور ایک اور اینگل سے دیکھتے ہیں. یہ بات ہمارے سامنے آئی کہ بعض ایسے مثلا بعض غربی نظریات ہیں وہ یہ کہتے ہیں کہ فرد حقیقت رکھتا ہے، معاشرہ کوئی چیز نہیں ہے، ایک فرضی چیز ہے معاشرہ. معاشرہ بے نام معاشرہ، بے نام سوسائٹی، یہ چیزیں کوئی موجود نہیں ہیں، اس لیے ہر فرد اپنے بارے میں خود سوچے، وہ اپنا مفاد حاصل کرے، اپنے نفع نقصان کا سوچے اور نقصان سے بچے اور فائدے کو حاصل کرے وغیرہ وغیرہ. کیوں؟ کیونکہ اصالت کون رکھتا ہے، حقیقت کون رکھتا ہے اس شخص کی نظر میں؟ فرد. اس لیے جہاں پہ فرد اور معاشرے کا ٹکراؤ ہو جائے تو اس تفکر کے نتیجے میں بالا تر کون ہے، کس کو اہمیت دی جائے گی؟ فرد کو، کیونکہ فرد حقیقت رکھتا ہے، وہ تو ہے ہی اعتباری. معاشرہ بچائیں یا فرد بچائیں، اس نظریے کے تحت کس کو بچائیں گے؟ فرد کو، کیونکہ فرد اصالت اور حقیقت رکھتا ہے. یہ پہلا نظریہ ہو گیا. اس کے بعد دوسرا نظریہ ہے، وہ کہتے ہیں نہیں نہیں فرد حقیقت نہیں رکھتا، صرف معاشرہ حقیقت اور اصالت رکھتا ہے. کیا؟ معاشرہ حقیقت اور اصالت رکھتا ہے. اگر ہم اس بات کے قائل ہو جائیں کہ معاشرہ حقیقت اور اصالت رکھتا ہے تو اس کا نتیجہ کیا نکلے گا؟ کہ فرد کی کوئی قیمت اور اہمیت نہیں ہے. بعض غربی نظریات یہی ہیں، وہ یہ کہتے ہیں کہ معاشرہ اصل حقیقت اور اصالت رکھتا ہے جو اس کے مقابلے میں فرد کی کوئی قیمت نہیں ہے. اچھا، اس صورت میں اگر فرد اور معاشرے کا ٹکراؤ ہو، کس کو بچایا جائے گا؟ معاشرے کو، کیونکہ وہ کہہ رہے ہیں معاشرہ حقیقت رکھتا ہے، فرد کیا ہے؟ ایک فرضی چیز ہے، اس کی کوئی قیمت نہیں ہے. اس لیے معاشرے کے مفادات کو مد نظر رکھیں گے، معاشرے کو بچایا جائے گا اور فرد اور اس کی شخصیت پامال ہوتی ہے ہونے دی جائے. ایک تیسرا نظریہ، فرد بھی حقیقت اور اصالت رکھتا ہے اور معاشرہ بھی حقیقت اور اصالت رکھتا ہے. اس کو شہید مطالعہ رحمۃ اللہ علیہ نے قرآنی نظریہ قرار دیا ہے اور کہا ہے کہ فرد کے بھی اپنے زندگی اور اپنے اس کی شخصی طور پہ نفع نقصان ہے، اور اسی سے تشکیل پانے والا معاشرہ بھی ایک حقیقت رکھتا ہے، درست؟ ہم پہلے دو کی پر ابھی گفتگو نہیں کرتے کہ اسے مثالوں کے ساتھ سمجھایا جائے اور اسے تاریخ کے آئینے میں دیکھیں کہ کیا کیا نظریات نکلے، کیونکہ بعض افراد ہیں مثلا آج کے دور میں جو وطنیت کا نظریہ ہے وہ دوسری قسم کو ہی قائل ہے نظر آتا ہے. وطنیت میں کہتے ہیں وطن، ریاست اور اس کے معاشرے کو بچایا جائے، فرد کو جو ہوتا ہونے دو، کوئی ہمیں اسے غرض نہیں ہے. کم سے کم پاکستان میں تو ہمیں یہی نظر آتا ہے، فرد کی کوئی قیمت ہے ادھر؟ زندہ ہے، مردہ ہے، کوئی پوچھنے والا موجود ہی نہیں ہے. کسی اور سرزمین کی پر مرجع کوئی قیمت نہیں ہے، لیکن اگر اس ملک کے اوپر آن پڑے، معاشرے پہ آن پڑے، متحرک پھر بھی افراد کچھ نہ کچھ دکھائی دیتے ہیں. دین اسلام اس چیز کا قائل ہے کہ نہیں، فرد بھی حقیقت رکھتا ہے اور معاشرہ بھی. اب سوال اس کا معاشرے کے، کیونکہ پہلے تو ہم نے ایک اصطلاحی تعریف پڑھی مرکب حقیقی کی، سوال یہ پیدا ہوتا ہے کہ معاشرے میں اس کو منطبق کیسے کریں گے؟ کیونکہ فرد کی حقیقت سے مراد یہ ہے کہ ایک فرد، ایک انسان، وہ روح اور جسم اس کے اجزاء ہیں، ایسا ہے یا نہیں؟ انسان روح اور جسم سے مرکب ہے، ترکیب ہے، اور یہ ترکیب حقیقی ہے یا نہیں؟ ترکیب حقیقی، ایک دوسرے پہ اثر انداز ہوتے ہیں یہ دونوں کے دونوں، और उसके असरअंदाज होते हुए इस दुनिया में ज़िंदगी बसर करते हैं। सवाल, इसे बड़ी तवज्जो से इस बात को नोट करें, क्योंकि इसी के हवाले से आगे आइंदा चंद नज़रियात और भी आएंगे। एक फ़र्द उसके हकीकी अज़ज़ा क्या हैं, रूह है और उसका बदन है, उन दोनों का बाहमी ताल्लुक है। यह ताल्लुक ताल्लुक़ हकीकी है और इन दोनों के ताल्लुक से क्या होता है, इस दुनिया की ज़िंदगी और इंसान वजूद में आता है। दुरुस्त है, यानी इंसान की रूह और बदन का इम्तिजाज हो तो इंसान है। या बाल्फाज दीगर, इंसान की एक तारीफ़ इस तरह से की जाती है कि अक्ल और हैवानियत उसका इम्तिजाज है। जैसे कि एक हदीस जो कि मंसूब है रसूल सल्लल्लाहु अलैहि वसल्लम से, उसको भी जिक्र किया गया है और शहीद रहमतुल्लाह अलैहि की किताबों में भी वो वारिद हुई है कि अल्लाह ने एक मखलूक को खल्क किया जिसे अक्ल दी, शहवत नहीं थी। फिर अल्लाह ने एक मखलूक को खल्क किया जिसे शहवात दी, अक्ल नहीं थी। फिर अल्लाह ने एक मखलूक को खल्क किया जिसे अक्ल भी दी और शहवात भी दी। जिसे अक्ल दी शहवत नहीं दी उसे कहते हैं फरिश्ता, जिसे शहवात दी और अक्ल नहीं दी उसे कहते हैं हैवान। हैवान एक इस्तिलाह है, हैवान। और जिसे अक्ल भी दी और शहवत भी दी उसे कहते हैं इंसान। ये शहवत और अक्ल आपस में एक दूसरे के साथ जुड़ के एक असर पजीरी के तौर पे एक तीसरी मखलूक बनाम इंसान सामने आती है या नहीं, इसके बनाम इंसान एक चीज़ सामने आती है। बस इसका ये मतलब हुआ कि इंसान की बुनियादी अज्जा में अक्ल व शऊर और उसके बुनियादी अज्जा में शहवात के अनासर हैं। बस एक तरफ से देखें रूह और बदन का की तरकीब, यह तरकीब हकीकी है। दूसरी तरफ से देखें तो इंसान के अंदर अक्ल व शऊर और शहवात का इम्तिजाज, इससे इंसान तश्कील पा रहा है। दुरुस्त, ये इंसान के अज्जा, इंसानी इंसान के जो दाखली अज्जा हैं, दाखली यानी अक्ली तौर पे जो उसके हकीकत के अज्जा हैं, जैसे मंतिक में हैवान नातिक कहते हैं, हैवान नातिक एक दूसरे से जुदा कर दिए जाएं तो इंसान रहेगा, हम जानते नहीं रहेंगे। हैवान और नातिक अगर एक दूसरे से जोड़ दिए जाएँ और एक दूसरे पर असर अंदाज हों तो फिर जो तीसरी शय वजूद में ला रहे हैं या नहीं ला रहे एक दूसरे से जुड़ने के बाद, बस ये हैवान नातिक इसके अज़ाए हकीकी कहलाएंगे। इंसान के अपने अज़ाए हकीकी, कुरान ने भी अज़ाए हकीकी इंसान के बयान किए हैं। हम मुख्तसर करते हैं कि इंसान रूह और जिस्म का मरकब है, अक्ल व शहवत का की तरकीब उसमें पाई जाती है, उसके अंदर अखलाकियात, आदाब, अफकार, नज़रियात हैं। ये एक इंसान जन्म लेता है। अगर इंसान हकीकत रखता है और इंसान मुरक्कब हकीकी है तो इसका ये मतलब है उसके अज़ा के दरमियान ताल्लुक़ हकीकी, वहदत हकीकी पाई जाती है और ये तरकीब हकीकी बेनाम इंसान इस तौर पर सामने आया। सवाल, जो मुआशरा है उसके जब हम कहते हैं कि ये मुरक्कब हकीकी है, इसका माना क्या होगा? इसका माना भी यही बनता है, माशरा भी एक रूह रखता है, माशरा भी एक जिस्म रखता है, माशरे की भी अक्ल और शहवत मौजूद है, वो भी आदाब और अखलाक से आरास्ता है, वो भी अफकार और नज़रियात से आरास्ता है। उसका मतलब ये बनता है, यानी जब हम ये कहते हैं कि माशरा भी असील है और असालत रखता है और फ़र्द भी असालत रखता है, इसका क्या मतलब हुआ? जिस तरह एक इंसान रूह और जिस्म से मुरक्कब है, माशरा भी एक रूह रखता है। जिस तरह एक इंसान है उससे सवाल जवाब क्यामत वाले दिन होंगे, इस तरह एक माशरे से भी क्यामत वाले दिन सवाल जवाब होगा। नतीजा आपके सामने आया कि इस बात का नतीजा क्या निकलता है कि जिस तरह से इंसान है वो रूह और जिस्म से तरकीब पाता है, माशरा भी क्या है? रूह और जिस्म से तरकीब पाएगा, क्योंकि सारे के सारे अफराद हैं, उनकी अरवाह हैं, तो वह अरवाह जमई तौर पे एक रूह का तस्वुर सामने आएगा या नहीं आएगा? अगर अफराद एक दूसरे के ऊपर असरअंदाज होकर ज़िंदगी बसर करते हैं तो बेनामे तीसरी शय जो इन्हीं जिंदा अफराद से जन्म ले रही है वो ज़िंदगी की हामिल कहलाएगी या नहीं? इसका नतीजा ये निकलता है, जिस तरह से एक फ़र्द इंसानी के आसार हैं, अहकाम हैं, इसी तरीके से एक माशरे के भी आसार हैं, उस माशरे की भी खसूसियात हैं, उस माशरे के भी अहकाम हैं। लिहाजा उस माशरे को ज़िंदा कब कहेंगे? जब उसके बदन में रूह मौजूद होगी तो तभी ज़िंदा कहेंगे। एक माशरे के ज़िंदगी वाले उमूर की निस्बत कब देंगे? जब वो ज़िंदगी वाले उमूर और आमाल अंजाम देगा और जन्म देगा, तभी उस माशरे को हम जिंदा कहेंगे, वरना वो माशरा मुर्दा कहलाएगा। अच्छा, कुरान करीम ने इसका एहतमाम किया। इंशाल्लाह कुरान की तरफ आएंगे तो उधर हमारे पास गुंजाइश बढ़ जाती है, क्योंकि कुरान ने कौम लफ्ज़ इस्तेमाल किए, कबाइल है, शुऊब है, उम्मत, खसूसन लफ्ज़ उम्मत कुरान ने इसको बहुत अहमियत के साथ उभारा है। और लफ्ज़ उम्मत मुमकिन है कि ये कहा जा सके, लफ्ज़ उम्मत बिना में माशरा, माशरा लफ्ज़ नहीं आया, माशरा उर्दू का लफ्ज़ है, अरबी में मुश्तमा कहते हैं, फ़ारसी में जामे कहते हैं, जामिया, हम उर्दू में जिसे जामिया कहते हैं ना, मदारिस को जैसे जामिया, फ़ारसी में जामिया माशरे को कहते हैं। यहाँ पे आप दिक्कत कीजिए कि कुरान करीम ने उम्मत लफ्ज़ इस्तेमाल करके गोया के माशरा मुराद लिया है। अब ये तहकीकी तौर पे इंशाल्लाह आगे देखेंगे, अभी सिर्फ आपके सिर्फ गोशगवार करने के लिए नुकात जिक्र किए जा रहे हैं। उसमें फिर कुरान ने उम्मत कह के अहकाम ज़िंदगी वाले या मौत वाले अहकाम उसके ऊपर लागू किए हैं। मिसाल के तौर, लिकुल उम्मतिन अजल, हर उम्मत के लिए क्या है, एक मुअय्यन वक्त है। आप कहेंगे फ़र्द के लिए मुअय्यन वक्त तो समझ आता है कि ला वलन युअख्खिर अल्लाह नफ्सन इज़ा जाअ अजलुहा, अल्लाह एक नफ्स को कभी भी मौत उसकी ताखीर नहीं करता, एक सेकंड और एक लहजे के लिए भी, कि जब उसकी मौत का वक्त आ जाए। ये तो कुरान में हमने देखा, कुल नफ्सिन ज़ाइक़तुल मौत, लेकिन इधर अब आयत क्या कह रही है, लिकुल उम्मतिन अजल, हर उम्मत के लिए अजल है, हर उम्मत के लिए। फिर आगे क्या है, वला यस्तअख़िरून वला यस्तअख़िरून अजलहा वला यस्तक़दिमून, या इसी तरह से मुशाबे आयत है कि पढ़ने में इश्तबा ना हो रहा हो। ना वो अपने वक्त से पहले मौत को पा सकते हैं और ना जो वक्त है उसके बाद मौत उनके साथ मुलहक होगी, अपने वक्त पे आएगी, ना पहले हो सकता ना बाद में। इसी तरह से कि वतरा कुल्ला उम्मतिन जासिया, आप हर उम्मत को देखेंगे कि इस तरह खड़े हुए हैं कि जैसे बिल्कुल सवाल जवाब के लिए वो अल्लाह की बारगाह में खाज़े खाशे होके खड़े मौजूद होंगे, और फिर उन्हें किताब दी जाएगी, उम्मत को किताब दी जाएगी। यानी एक माशरे के साथ कैसा सलूक किया जा रहा है, जैसे एक माशरा एक फ़र्द इंसानी की तरह जीता जागता रूह और जिस्म से मुरक्कब हो, और उसने आमाल अंजाम दिए हों, इख्तियारी आमाल अंजाम दिए हों, उन आमाल के ऊपर उसके लिए जजा भी है और उन आमाल में उसके लिए सज़ा भी है। ये कुरान ने अहकाम ज़िक्र किए, लिकुल्ले उम्मतिन अजल या तरा कुल्ल उम्मतिन, या इसी तरीके से कि वह इमिन उम्मतिन इल्ला खलाफीहा नज़ीर, अल्लाह ने उम्मत के अंदर नज़ीर भेजे हैं। एक फ़र्द के लिए तो नज़ीर नहीं भेजा जो उसको आगाह करे खतरात से, हिदायत करे सीधी राहों पे, अल्लाह ने उम्मत माशरों के अंदर भेजे हैं। अगर माशरा मुरक्कब ना होता इसी जैसे इंसानी नफ्स के या इंसानी फ़र्द के अज़ाए हकीकी हैं, इस तरह अगर माशरे के अज़ाए हकीकी ना होते तो इस माशरे को किस तरह से हिदायत में लाना था। यानी अल्लाह ताला ने बासा फ़िकुल्ले उम्मीना, या मिन क्या सूरह जुमा की आयत है कि वबासा फिल उम्मीना रसूलम मिन्हु, वबासा फिल उम्मीना, उम्मीन में अल्लाह ने क्या भेजा, रसूलन, एक रसूल भेजा, मिनहुम उस रसूल का ताल्लुक किससे है, किसी माशरे से है। लिहाजा यहाँ से हमारे पास ये बात आई कि इंसान की ज़िंदगी दो जिहात से है, एक जिहत इनफरादी है इंसान की ज़िंदगी, एक जिहत इज्तमाही है इंसान की ज़िंदगी, एक जिहत माशरती इंसान की ज़िंदगी है। फिल उम्मीयीन, उम्मीयीन में भेजा, रसूल को भेजा, मिनहुम उसका ताल्लुक भी उसी से है, वो बाहर से नहीं है। और यहाँ से जो तश्कील एक माशरा पा रहा है वो माशरा उसके अपने आमाल हैं इख्तियारी, उसकी सजा जजा है उस माशरे की, उस माशरे के भी अज्जाए हकीकी मौजूद हैं जिससे एक फ़र्द इंसानी के हकीकी अज्जा मौजूद हैं, और ये अज्जाए हकीकी मुरक्कब हो के एक नई शय को वजूद देते हैं। इस तरह माशरे के अज्जाए हकीकी एक दूसरे से मिल के और एक दूसरे से जुड़ के एक नई शय को वजूद देते हैं बेनामे माशरा। ये हमारे पास एक सूरत आई कि जो इंशाल्लाह इसके हम अहकाम बकिया आगे पढ़ेंगे। इसके असरात हम एक और पहलू से भी देखते हैं, माशरा इस्लामी और गैर इस्लामी कैसे कहला सकता है, क्या इस्लामी माशरे के अंदर कोई गैर मुस्लिम नहीं होता? हाँ, वो उसका गैर मुस्लिम होना उस जगह पर इनफरादी अमल है, लेकिन जब उसको इज्तमाही और माशरती निगाह से देखेंगे तो वो इस्लामी माशरे का एक हिस्सा हमें दिखाई दे रहा है। इसलिए इस्लामी माशरे के अपने जवाबित हैं, अपने अहकाम हैं, अपने आसार हैं, उसके अपनी एक तर्ज है बालफाज़ दीगर। जिस तरह एक इंसान सिरात मुस्तकीम पे चलता है और अपनी मंजिल की तरफ आगे बढ़ता है, इसी तरीके से एक माशरा है कि जो सिरात मुस्तकीम पे चलते हैं और आगे मंजिल की तरफ बढ़ता है। इंसान की जो हिदायत है दर हकीकत माशरे की हिदायत के हमरा इंसान हिदायत पा जाएगा। इसलिए अल्लाह सुबहान तआला ने आया पहले इस कुल को जन्म दिया है, या अल्लाह सुबहान तआला ने पहले एक जुज को जन्म दिया है? इसलिए बाल्फाज दीगर, आदम अलैहिस्सलाम तन्हा ज़मीन पर आए या बिमा जनाब हवा ज़मीन पर आए? अगर बिमा जनाब हवा ज़मीन पे आए और नस्ल इंसानी शुरू हुई, इसका ये मतलब है कि इंसान को माशरे के हमरा अल्लाह ताला ने खल्क किया है। बस यहाँ पे हमारे पास कुल तीन माशरे के अतबार से नज़रियात हो गए। पहला नज़रिया ये था जिसको ग़लत नज़रिया करार दिया गया कि माशरा कोई हकीकत नहीं रखता, कोई ऐसे हकीकी चीज़ नहीं है कि जो अज़ज़ा से मिलके एक नई चीज़, जैसा पानी एक नई चीज़ बनता है अज़ज़ा से, ऐसा माशरा बना में माशरा कोई नई चीज़ बने, ऐसी कोई चीज़ नहीं है, बल्कि फ़र्द हकीकत रखता है और हर फर्द अपने अपने तौर पे ज़िंदगी बसर कर रहा है और उसी के सवाल जवाब है। ये पहला नज़रिया। दूसरा नज़रिया, इसे भी ग़लत नज़रिया करार दिया गया, और वो ये है कि नहीं, फ़र्द कोई हकीकत नहीं रखता लेकिन माशरा एक हकीकत रखता है, इसलिए माशरे के अज़ज़ाए हकीकी हैं और उन अज़ज़ाए हकीकी जब आपस में इत्तेहाद और वहदत कायम करें तो उसके नतीजे में बिना में माशरा एक जदीद चीज़ सामने आ जाती है, लेकिन फ़र्द फ़र्द की कोई हकीकत नहीं है। एक तीसरा नज़रिया ये है कि फ़र्द भी हकीकत रखता है और माशरा भी हकीकत रखता है। जिस तरह से फ़र्द के अज़ज़ाए हकीकी आपस में जुड़ जाते हैं तो वह बिना में इंसान या वह फ़र्द वजूद में आता है, इसी तरीके से माशरे के अज़ज़ाए हकीकी जब एक दूसरे से जुड़ते हैं तो उसकी नतीजे में माशरा बिना में माशरा हमारे सामने एक शय हकीकी वजूद में आ जाता है। और जिस तरह फ़र्द के आसार हैं इसी तरह माशरे के भी हैं। मसलन फ़र्द से इख्तियार है फ़र्द के पास, माशरे के पास भी है। फ़र्द की ज़िंदगी है, माशरे की भी है। फ़र्द के लिए मौत है, माशरे के लिए भी मौत है। फ़र्द से सवाल जवाब पूछा जाएगा, माशरे से भी सवाल जवाब पूछा जाएगा। ये हमारे पास बुनियादी तीन नज़रियात बनते हैं। यही तो है ना कि माशरे के अज़ज़ाए हकीकी अफराद से है ना, अफराद हैं उसके अज़ज़ा, लेकिन अफराद किस माना में? आया जिस्मानी तौर पर, तो इसकी नफ़ी हम पहले भी पढ़ चुके हैं अफकार शहीद सदर रहमतुल्लाह अलैह के ज़ैल में। अफराद का एक जगह पे जमा हो जाना इसको माशरा नहीं कहते। जैसा कि एयरपोर्ट में आप जाएं या बस स्टेशन जाएं, आपको कई सौ लोग एक जगह पे दिखाई देंगे, वो आपको आप उसे माशरा नहीं कहेंगे। अभी माशरे की इंशाल्लाह तारीफ़ आगे आ रही है। माशरा ख़ास अंदाज में जन्म लेता है, एक रब्त कायम होता है जब अफराद उसके अज़ज़ा हैं। अफराद के फिर ज़ाहरी कुछ असरात हैं और कुछ उसके बातनी तौर पे ताल्लुकात होंगे। मसलन माशरे की एक तारीफ़, क्योंकि मुत्तफिक अलैह तारीफ़ माशरे की कोई नहीं है। हमारे यहाँ जो अफकार और इलाही नज़रियात, उससे एक इस्तिंबात किए गए हैं माशरा, चंद नुकात हों तो उसे माशरा कहते हैं। पहली चीज़ है इंसानों का बाहमी ताल्लुक़ और रवाबित ईजाद हों। अगर मतलब बस स्टैंड पे बैठे हुए अफराद का कोई ख़ास ताल्लुक़ नहीं उधर कायम होता, हर एक अपनी ही ज़िंदगी बसर कर, या रेस्टोरेंट चले जाएँ, हर कोई अपनी टेबल पे खुद ही खा रहा है, दूसरे से उसका कोई ताल्लुक़ नहीं है, दुरुस्त बाहमी रवाबित कायम हो। नंबर दो, उनके दरमियान कुछ आदाब और रसूमात जन्म ले जाएँ। मिलने मिलाने के अतबार से, खुशी गमी के अतबार से या दीगर चीज़ों से आदाब और रसूमात, ये आदाब और रसूमात बातनी तौर पर एक दूसरे को पकड़ लेते हैं। जैसे आप देखते हैं कि आपके इलाके का कोई फ़र्द आए, आप चार ना चार उसकी मेहमान नवाजी करते हैं, हालांकि आपके क्या उससे ताल्लुक, क्योंकि आपके इलाके में जो आदाब थे, आदाब हैं, उन आदाब ने आपको और उसको पैवस्त कर दिया। इस तरह से वो पैवस्त करते हैं। अच्छा, इसी तरीके से बाज़ मुश्तरक अहदाफ होते हैं और इन्हीं में से एक बहुत बड़ा अंसर है एक दूसरे की ज़रूरत होना। इंसान अकेले तन्हा ज़िंदगी बसर नहीं कर सकता, इंसानी वजूद का अपने ज़िंदगी बसर करने के लिए एक बंदे का दूसरे फ़र्द का मोहताज होना और अपनी एहतियाज को पूरा करने के लिए दूसरे की तरफ उसका बढ़ना, ये रवाबित कायम करने का असल सबब बनता है। असल सबब पीछे क्या बनता है कि क्योंकि ये रबता कायम करना चाहता है, इस रबता कायम करने के लिए वो एक दूसरे के मोहताज हैं। अलबत्ता ये एहतियाज कई तरह की हैं, बाज़ मोहताजी ज़ाहरी है, बाज़ ने इसी को मद्दनज़र रखते हुए आगे इंशाल्लाह तीन नज़रियात पढ़ेंगे मदनी और तब होने के हवाले से, तो वहाँ पर उन्होंने इससे इस्तफादा किया है। मसलन एक बंदा घर बनाना चाहता है, किसका मोहताज है? मज़दूरों का। और मज़दूर अपनी ज़िंदगी में कमाई के लिए किसके मोहताज है? कोई उसे घर बनवाए। ये जो एक दूसरे की एहतियाज है, इसने रब्त पैदा करने की तरफ उन्हें ले गए, लेकिन रब्त पैदा करना एक उसमें अंसर बनता है, ना कि कुल का कुल है। ये वाले मबाहिस इंशाअल्लाह ताला हम आगे पढ़ेंगे कि अगले दर्स में हम इस चीज़ का मुतालिया करेंगे कि इंसान के अंदर आया, इंसान जब अल्लाह ताला ने रूए ज़मीन पर खल्क किया, वो इज्तमाही ज़िंदगी बसर करने का फितरतन अपने अंदर अंसर रखता है या ये अंसर बाद में खारिज अज़ात उसके साथ आके पैवस्त हुआ है। यानी इंसान, हम मौजूद हैं, हम अपनी ज़िंदगी में किसी भी जगह पे तन्हा ज़िंदगी बसर कर सकते हैं या नहीं, इंसान अपने वजूद में फितरतन ज़िंदगी बसर करने पर मजबूर है। बस इधर एक है कि मजबूर नहीं है, अकेले ज़िंदगी बसर कर सकता है, जी सकता है, कुछ ना हो आराम से ज़िंदगी बसर कर लेगा। एक नज़रिया कि नहीं, मजबूर है कि इज्तमाही ज़िंदगी बसर करे, अगर उसने इज्तमाही ज़िंदगी बसर ना की तो वो मर जाएगा, हयात नहीं है उसके लिए। इसका ये मतलब है कि उसकी ज़िंदगी का अहम अंसर उसका ये इज्तमाही ज़िंदगी है। तो ये हम इंशाअल्लाह ताला अगले दर्स में इस तरह की इन नोयतों का जायज़ा लेंगे और फिर माशरे की तारीफ करके इन दोनों पहलुओं को मदे जोड़ेंगे। आज की जो बहस थी कि मुरक्कब तरकीबी, मुरक्कब हकीकी, मुरक्कब हकीकी का मतलब रूह और जिस्म से जैसे इंसान मुरक्कब है या अक्ल और शहवत से मुरक्कब है, माशरों के अंदर भी तो इसी तरह से फिर तरकीब हमें दिखाई देनी चाहिए, क्योंकि अफराद से ही मुरक्कब है ना माशरा। और दूसरा ये पहलू कि आया इज्तमाही होना और माशरे में ज़िंदगी बसर करना फितरत के अंदर अल्लाह ने रख दिया है कि मजबूर है उसके मुताबिक अमल करे, यानी इख्तियारी सूरत इंसान को अल्लाह ने दी है इस हवाले से। इसका जायज़ा इंशाअल्लाह अगले दर्स में लेंगे। सल्लल्लाहु अला सय्यदिना मुहम्मद व आलिही ताहिरीन।